इल्म का मुझको शौफ अता कर खुदा, इल्म नाफे मिले अजपाए उलमा। इल्म का मुझको शौफ अता कर खुदा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله والصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। पेंशन के नाज़रीन प्रोग्राम दरस मुस्लिम शरीफ और ये आज फिर सिलसिला लेकर आपकी खिदमत में हाजिर हुए हैं और इंशाअल्लाह अज़ीज़ मुस्लिम शरीफ से चंद हदीसे तैयबा और उनकी तशरीहात वो सुनने की सआदत हासिल करेंगे। इब्तदान दुरूद पाक की फजीलत हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमाने मुअज़्ज़म आलीशान है कि जुम्मा के दिन जो मेरी ज़ात पर 100 मरतबा दुरूद भेजे, अल्लाह उसकी 100 हाजतों को पूरा फरमाता है और उसमें से 30 हाजतें दुनिया की होती हैं और 70 हाजतें आखरत की रब अज़्ज़ा व जल अपनी रहमत से वो पूरी फरमाता है। अल्लाह करीम हम सबको कसरत के साथ दुरूद पढ़ने की तौफीक अता फरमाए और दुरूद पाक की बरकतों से रब हमारी मुश्किलात को आसान फरमाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम सलातुन व सलामन अलैका या रसूल अल्लाह व अला आलिका व असहाबिका या सय्यदी या हबीब अल्लाह। मंशन के नाज़रीन, सियाह सित्ता ये वो 6 बड़ी किताबें हैं जिनकी आम तौर पर शोहरत है और उसमें बुखारी शरीफ के बाद जिस किताब का मकाम है वो सही मुस्लिम शरीफ है और इससे हमारा दर्स ये जारी था। तो आज भी इंशाअल्लाह लदीद इसी के हवाले से ही कुछ हदीस तैयबा वो अर्ज़ करने की सही करूँगा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में एक आदमी आया और उसने आकर सवाल किया। हजरत अब्दुल्लाह बिन अम्र रदी अल्लाहु अनु इसे बयान करने वाले हैं कि अन्न रजुलन सअल रसूलल्लाहि सल्लल्लाहु अलैहि वसल्लम अय्युल इस्लामी खैरुन, कौन सा इस्लाम बेहतर है। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इसका जवाब दिया, मुराद ये कि इस्लाम का कौन सा हुक्म, कौन सा अमल ये बेहतर है। इन दीन इंदल्लाहिल इस्लाम, दीन तो अल्लाह के नज़दीक इस्लाम है और इस्लाम के अहकामात में से कौन सा हुक्म वो बेहतर है, उस पर अमल किया जाए, ज़्यादा फजीलत वाला है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, तो तुतइमुत्ताम व तक़्रउस सलाम अला मन अरफ़्ता व मन लम तअरिफ़। इरशाद फरमाया कि लोगों को खाना खिलाना और हर मुसलमान को, हर एक को सलाम करना, अगरचे तुम उसे जानते हो या तुम उसे ना जानते हो, पहचानते हो या ना पहचानते हो, उसे सलाम करो। ये इस्लाम का खूबसूरत हुक्म है और इस्लाम की खूबसूरत ये तालीम है। अच्छा, एक हदीस में ये बयान फरमाया। आगे हजरत अब्दुल्लाह बिन आमर बिन आस रदी अल्लाह अनु ये फिर कहते हैं कि एक आदमी उसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया, अय्युल मुस्लिमीन खैरुन, कौन सा मुसलमानों में से कौन बेहतरीन होता है, अच्छा होता है, भलाई पर होता है, फजीलत के इतबार से कौन। तो इरशाद फरमाया, मन सालिमल मुस्लिमूना मिल लिसानी ही व यदी ही, मुसलमानों में बेहतरीन वो है जिसकी जबान और जिसके हाथों से दूसरे मुसलमान महफूज हो जाएं, ये मुसलमानों में बेहतरीन है। यहां पर इस चीज का जवाब इरशाद फरमाया। حضرت جابر رضی اللہ عنہ کہتے ہیں کہ میں نے نبی پاک علیہ الصلوۃ والسلام کو یہ کہتے ہوئے یہ سنا، کیا؟ کہ المسلم من سالم المسلمون باللسانه ویده، کہ مسلمان وہ کہ جس کی زبان سے اور جس کے ہاتھوں سے دوسرے مسلمان وہ محفوظ ہو جائیں۔ مدرسن کے ناظرین، یہ حدیث میں پہلے میں بیان کیا کھانا کھلانا، سلام کرنا، آگے بیان کیا ہاتھوں اور زبان اور ہاتھوں سے دوسرے مسلمانوں کا محفوظ ہو جانا۔ یہ اسلام کی خوبصورت تعلیم ہے، ہر انسان اپنے اعتبار سے یہ دیکھے کہ میری زبان سے یا میرے ہاتھوں سے دوسرے مسلمانوں کو راحت پہنچ رہی ہے یا تکلیف پہنچ رہی ہے، یہ اسے دیکھ لینا چاہیے۔ کیونکہ آدمی جب کسی کو زبان سے تکلیفیں، علماء نے لکھا اس حدیث کے تحت کہ پہلے زبان کا ذکر فرمایا پھر ہاتھوں کا ذکر ہوا، یعنی اس کی زبان سے اور اس کے ہاتھوں سے، تو فرمایا کہ عام طور پر جو زیادہ تکلیفیں پہنچتی وہ زبان سے پہنچتی ہیں، اور اس لیے اس کو مقدم کیا۔ اور ایک یہ وجہ بھی بیان فرمائی گئی کہ زبان کی تکلیف بہت زیادہ تکلیف ہوتی ہے، اس لیے آدمی زبان کے جو تیر چلے ہوئے ہوتے ہیں یہ، اور اس سے جو زخم ہوتے ہیں یعنی آپس میں رشتوں کے اندر پھوٹ پڑتی ہے، بس اوقات یہ معاملات وہ طرح طرح کے بڑے بڑے نقصان ہو جاتے ہیں، گھر ٹوٹ جاتے ہیں، طلاق واقع ہو جاتی ہیں، دو خاندانوں میں لڑائی ٹھن جاتی ہے، آپس میں دوستوں کے اندر بس اوقات ایسے کلمات کا تبادلہ ہو جاتا ہے کہ جس کی وجہ سے ان کے آپس میں نفرتیں، لڑائی اور پتہ نہیں کیا کیا معاملات بڑھ جاتے ہیں۔ تو زبان سے نقصانات عمومی طور پر زیادہ، اور ایسے بات کہ جن کی تلافی بھی نہ ہو سکے، مطلب دنیاوی اعتبار سے عرض کر رہا ہوں کہ لوگ اس کو بہت بڑا جان لیتے ہیں اور وہ پھر صلح کی طرف اور آپس میں ملاپ کی طرف وہ آتے نہیں، کیونکہ وہ زبان سے جو نکلا ہوا تیر ہوتا ہے اس کے زخم بہت گہرے ہوتے ہیں۔ تو اس لیے انسان اپنی زبان سے بھی دوسروں کو قطعاً تکلیف نہ پہنچائے، اپنے ہاتھوں سے بھی نہ پہنچائے۔ اسلام میں جب پوچھا گیا بہترین کون سا ہے تو پہلے کھانا کھلانا، پھر سلام کرنا، یہ بھی بیان کیا گیا۔ اچھا، اپنے زبان اور اپنے ہاتھوں سے یہ تکلیفیں روک لینا، اس کو بھی بہترین اسلام بیان فرمایا گیا۔ تو علماء نے اس کے تحت لکھا کہ تطبیق کیسے ہوگی ان مختلف دو تین روایات میں، تو فرمایا کہ سوال کرنے والے مختلف تھے۔ ایک سوال کرنے والا وہ کہ جس کو یہ پیغام دیا کہ کھانا بھی کھلاؤ، سلام بھی کرو، یعنی جس کے اندر جس طرح کی کمی دیکھی آپ صلی اللہ علیہ وسلم نے وہی نصیحت اس کو کر دی، اور تاکہ وہ وہی پیغام، یا کسی خاص علاقے سے آیا تو وہ خاص علاقے تک وہ پیغام پہنچائے کہ جس میں لوگوں کو کھانا کھلانے کا عمل اگر اس کی کمی ہے تو وہاں پر آپ نے یہ بھی انہیں یہی درس دے دیا، اور یا ایک اس اعتبار سے کہ نفع پہنچانے کے اعتبار سے ایک حدیث میں جواب دیا ہوا، اور دوسری حدیث میں ضرر روکنے کے اعتبار سے جواب دیا گیا۔ نفع پہنچانا یعنی کھانا کھلانا، سلام کرنا، یہ نفع پہنچانا ہے، تو اس سے مراد نفع پہنچانے کے اعتبار سے یہ بہترین عمل ہے کہ کسی بھوکے کو کھانا کھلایا جائے اور لوگوں کو سلام کیا جائے، چاہے اس کی پہچان ہو یا نہ ہو، بغیر کسی اس پہچان کے بھی آدمی اچھی نیت اور ارادوں کے ساتھ سلام کرے، انشاءاللہ وہ اس کی برکتیں پائے گا اور ثواب حاصل کرے گا۔ تو مختلف لوگوں کے احوال ہیں، کسی کے اندر اس چیز کی کمی، کسی میں اس چیز کی کمی، تو آپ صلی اللہ علیہ وسلم نے ان ساری چیزوں کو اس انداز سے بیان کر دیا، اور تاکہ وہ سوال کرتے گئے سامعین، سننے والے اس کو سنیں اور اس طریقے سے وہ پیغام آگے پہنچے۔ تو ان میں کوئی باہمی طور پہ کوئی تعارض نہیں ہے، بس یہ الفاظ کلمات کا فرق ہے، اور اس کی یہ تطبیق بیان کی جو جہاں پر مناسب اس کی کیفیت حالت تھی اس کے مطابق جواب دے دیا۔ نبی کریم علیہ الصلوۃ والسلام کی بارگاہ میں حضرت سعد رضی اللہ اللہ عنہ آئے کہ یا رسول اللہ صلی اللہ علیہ وسلم میری والدہ کا انتقال ہوا ہے تو میں ان کے لیے صدقہ کرنا چاہتا ہوں، کون سا صدقہ افضل ہے فضیلت والا؟ تو آپ نے الماء ارشاد فرمایا، یعنی پانی، یعنی پانی صدقہ کرو، یہ افضل ترین۔ تو ہوا یہ معاملہ کہ اس وقت لوگوں کو پانی کی بہت حاجت ہے، پانی کی بہت حاجت تھی، تو آپ صلی اللہ علیہ وسلم نے یہ ارشاد فرما دیا۔ اور یہ بات ہمیں ذہن میں رکھنی چاہیے کہ صدقہ کرنے کے اعتبار سے جو چیز لوگوں کے لیے زیادہ نفع مند ہو وہ چیز دی جائے۔ جی جی، اپنی سہولت یہ ایک جدا بات ہے، لیکن لوگوں کو کس چیز کی ضرورت ہے؟ لوگ بھوک کی حالت میں ہیں، لوگ دوائی کا معاملہ ہے، علاج معالجے کی پریشانی ہے، اور ہم اچھی سے اچھی ڈش بنا کر بھی دیں، اچھی سے اچھی ڈش بنا کر، کھانے بنا کر ہم ان کو کہیں، اس کو علاج چاہیے، دوائی چاہیے، تو ہم اسے اچھے اچھے کھانے کہیں کہ بہت وی آئی پی ڈش بنائی ہے، بریانی ہے، قورمہ ہے، فلاں ہے، یہ ٹھیک ہے، یہ اچھی ہے، اس کا کوئی انکار نہیں، لیکن ابھی سامنے کا موقع محل کیا ہے اس چیز کو دیکھنا چاہیے۔ تو جس کو جو چیز دے رہے ہیں کوشش یہ ہونی چاہیے کہ وہ چیز اس کے نفع والی چیز ہو، اس کو وہ اس سے فائدہ اٹھا سکے، چیز ایسی دیں پیسے بھی خرچ کریں وہ سامنے والا فائدہ بھی اس سے نہ اٹھا سکے، تو اس میں بسا اوقات جو ہے وہ دشواریاں ہوتی ہیں۔ امیر اہل سنت دامت برکات عمر علیہ کتنی مرتبہ یہ ذہن سازی فرماتے گئے کہ لوگ مختلف طرح کی چیزیں تحائف لے کر جاتے ہیں، شادی کا موقع ہو یا کوئی اور دعوت ہو تو وہ چیزیں لے کے جاتے ہیں، حالانکہ اس وقت ضرورت وہ کیش کی ہوتی ہے، نقدی رقم، آپ وہی لفافے میں نقدی رقم، کیش، آپ وہ کرنسی یعنی پیسے دے دیں گے تو وہ بہترین اپنی ضرورت کے مطابق انہیں خرچ کر لیں گے۔ ان دنوں میں بہت سے لوگ یہ مسئلہ پوچھتے ہیں کہ ہم اپنی زکوٰۃ مال کے ذریعے سے، یعنی جو ہمارے پاس مال ہے، کسی کی کپڑے کی دکان ہے، کسی کی راشن کی دکان ہے، کوئی دوسرا، تو وہ چاہتا ہے اس سے نکالی جائے، ٹھیک ہے، اگر اس کی ضرورت ہے وہاں پر تو ٹھیک ہے، آپ اس سے بھی آپ زکوٰۃ اپنی نکالیں اور مارکیٹ ویلیو کے حساب سے اس کا اپنی زکوٰۃ آپ حساب کتاب کریں، لیکن یہ چیز لازمی طور پر یہ دیکھ لینا چاہیے کہ سامنے والے کی ضرورت حاجت کیا ہے، اس کو کون سی ضرورت ہے، تو بہتر یہی ہے کہ کرنسی کی صورت میں، پیسوں کی صورت میں نکالی جائے۔ لیکن میں یہ نہیں کہتا کہ مال کی صورت میں زکوٰۃ ادا نہیں ہوگی، بالکل آپ آٹے کی صورت میں نکالتے ہیں، کپڑوں کی صورت میں نکالتے ہیں، کچھ اور ایسی چیز جو مال ہے، جس پر مال کی تعریف صادق آتی ہے اور اس کی ویلیو ہے، تو آپ اس کے ذریعے سے بھی زکوٰۃ اپنی وہ آگے دے سکتے ہیں، اور اس میں زیادہ ان چیزوں کا خیال کیا جائے۔ لوگ بڑے مصلے تسبیحاں مسجدوں میں بھیجتے ہیں، جی جی وہ بہت بھیجتے ہیں، ایک مسجد میں، ایک ایک مسجد میں بس اوقات سٹور بھرے ہوئے ہوتے ہیں جائے نماز، بھائی مسجد میں آلریڈی صفیں موجود ہیں، ٹھیک ہے، دو چار مصلے جن کی حاجت ہو وہ بھی مسجد میں موجود ہیں، اب اس چیز کی حاجت کیا ہے؟ آپ نے 500 400 یہ لگا دیا، آپ نے اپنی فاتحہ کے اندر یہ چیز آپ نے شامل کر لی، اور فاتحہ کے اندر جائے نماز بھی رکھ دی، یہ بھی رکھ دی، وہ بھی رکھ دی، تو جہاں پھر اس کی ضرورت ہے نا پھر وہاں دے دیں۔ کئی مسجدوں والے ہم سے یہ مسئلہ پوچھتے ہیں کہ بھئی اتنے جائے نماز ہو چکے ہیں، اب ان کے ہم کیا کریں؟ اسی طرح قرآن پاک مسجد میں رکھنے کا بڑا رجحان ہوتا ہے، تو پہلے جا کے معلومات لے لیں کہ واقعی قرآن رکھنے کی یہاں حاجت ہے یا نہیں ہے۔ تو اس طور پر یعنی جب ہم مال بھی خرچ کر رہے ہیں تو تھوڑا سا سوچ کر، اور کبھی آپ بڑا ایک عمل کر رہے ہیں تو آپ کسی عالم دین سے مشورہ بھی لے لیں، یہ آپ کی انویسٹمنٹ ہے، یعنی آپ اللہ کی راہ میں خرچ کر رہے ہیں تو اس کی ترجیحات کیا ہونی چاہیے اس کا مشورہ بھی لے لینا چاہیے، تاکہ آپ کا یہ خرچ کیا ہوا پیسہ ثواب کی جگہ پہ ہو اور زیادہ فضیلت والی جگہ پر یہ پیسہ خرچ ہو اور اس سے بڑا فائدہ حاصل ہوگا۔ میں جو بات کہنا چاہ رہا تھا، امید ہے کہ ناظرین کو اس سے اتفاق ہوگا کہ کئی چیزیں ایسی جو ہم اپنے شوق سے وہ تقسیم کرتے ہیں، ایک کو شوق ہے تسبیح بانٹ رہا ہوں، وہ تسبیحیں ہی بانٹتے رہتے ہیں، مسجد میں بھی تسبیحیں ہی بانٹتے رہتے ہیں، اور دیکھنا بھی چاہیے کتنے لوگوں کا اس انداز سے معمول ہے اور کیا ہے۔ تو हर चीज़ें अपने शौक से नहीं, लोगों की ज़रूरियात, लोगों के मामलात सामने रखते हुए इसको वहाँ पे मौका महल के मुताबिक चीज़ दी जाए तो इसका फ़ायदा होता है। तो इन हदीसों में भी नबी पाक अलैहि सलाम ने जो जवाब इरशाद फरमाए तो वो मुख्तलिफ ये मौक़ों के एतबार से थे। अगला बाब है बाब जामे औसाफ इस्लाम, इस्लाम के जामे औसाफ के बारे में। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में एक आदमी आया अब्दुल्ला सकफ़ी के नाम से, उसने आकर अर्ज़ की कुल तो या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुल ली फिल इस्लामी कौलन ला असलु अन्हु अहदन बादक। कहा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझे आप इस्लाम से मुताल्लिक कोई ऐसा इरशाद फरमाएं कि फिर आपके बाद मैं किसी को सवाल ना करूं, आपके बाद किसी को सवाल ना करूं। और एक दूसरी हदीस में उसमें गैरा का के अल्फाज है, यानी आपके अलावा किसी और से मैं ना पूछूं, मुझे कुछ ऐसा आप बता दें। नबी पाक अलैहिस्सलाम जवामीउल कलीम है, यानी थोड़े से कलिमात होते हैं लेकिन वो ऐसे जामे होते हैं कि बड़ा वसी मफहूम अपने अंदर लिए होते हैं। आप अलैहिस्सलाम ने इरशाद फरमाया कुल आमंतु बिल्लाही सुम्मस्तकिम, कि तुम कहो कि मैं अल्लाह पर ईमान लाया फिर इसी पर मुस्तकीम रहो, इस्तिकामत इख्तियार करते। तुम कहो मैं अल्लाह पर ईमान लाया फिर इसी पर भी मुस्तकीम रहो। ये ऐसे खूबसूरत कलिमात, इस्तिकामत से मुराद ईमान अपने जमी एतबार से उन चीज़ों पर मुस्तकीम रहना, ठहरे रहना, जम के रहना, अल्लाह पर ईमान लाना, अल्लाह के अहकामात को मानना, अमल करना, यानी हर हर एतबार से उस पर इस्तिकामत है। अल्लाह ने कुरान में फरमाया इन्नल लदीना कालू रब्बुनल्लाहु सुम्मस्तकामु ततनज़्ज़लु अलैहिमुल मलाइकतु अल्ला तखाफु वला तहज़नु व अबशिरु बिल जन्नति अल्लती कुंतुम तुअदून। इरशाद फरमाया वो लोग जिन्होंने कहा कि हमारा रब अल्लाह है फिर इस पे इस्तिकामत इख्तियार की, तो इरशाद फरमाया फरिश्ते उतरते हैं उन पर और उन्हें कहते हैं खौफ ना करो, गमगीन भी ना हो और तुम खुश हो जाओ, उन्हें कहते हैं तुम खुश हो जाओ उस जन्नत पर कि जिसका वादा रब ने तुमसे किया हुआ है, जिसका वादा तुमसे किया गया है उस पर तुम खुश हो जाओ। इस्तिकामत इख्तियार करना, ये कहा जाता है ना अल इस्तिकामतु फौकल करामत, इस्तिकामत करामत से भी बढ़ करें, यानी बड़े बड़े वाकियात करामतें हैं जिन्हें हम कहा जाते हैं ना, वो एक अपनी जगह इस्तिकामत यानी शरीयत मुताहरा के अहकामात पर उस तरीके से अमल बजा लाना और उस पर ठहरे रहना, मुस्तकीम रहना। हमें बाद का शौक होते हैं कुछ आमाल करने का, एक रात दो रातें मखसूस कुछ रातें आती हैं, लेकिन इस्तिकामत वाले वो आपको पता है कितने मामलात होते हैं, किस अंदाज से होते हैं। तो इस्तिकामत बहुत बड़ी चीज है, अगरचे अमल थोड़ा हो लेकिन इस्तिकामत के साथ हो ये बहुत फजीलत रखता है, ये बहुत फजीलत रखता है, यानी थोड़ा अमल भी हो और इस्तिकामत के साथ हो। और इस्तिकामत का यहां जो मुराद और मतलब लिया गया है उससे मुराद ये है कि वो इस्लाम में यानी तमाम तर एतबार से वो उस पर मुस्तकीम रहे, ईमान बिल्लाह के जो तकाजे हैं उन पर वो पूरा उतरता रहे। तो ये बहुत बड़ा अमल है। फरमाया कि मैं पूछा कि मैं आपके अलावा फिर किसी से सवाल ना करूं उस चीज़ के बारे में, तो आपने इस्तिकामत का उन्हें हुक्म इरशाद फरमाया। मुस्लिम शरीफ से ही हम बाबुस सियाम से, किताबुस सियाम से, जहां रोज़ों के बयान हैं और रमज़ान शरीफ का जिक्र है, हम वहां से भी कुछ बातें, कुछ नबी पाक अलैहिस्सलाम के फरामीन उनको सुनने की जो है वो कोशिश करते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने रमज़ान के बारे में इरशाद फरमाया इज़ा जा रमदानु फुतिहत अबवाबुल जन्ना व गुल्लिकत अबवाबुन नार व सुफ्फिदतिश शयातीन। ये روایت میں بیان فرما حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جب رمضان آتا ہے، رمضان کا مہینہ آتا ہے، تو جنت کے دروازوں کو کھول دیا جاتا ہے اور جہنم کے دروازوں کو بند کر دیا جاتا ہے، اور فرمایا شیاطین کو قید کر لیا جاتا ہے، شیاطین کو قید کر دیا جاتا ہے۔ بعض روایات میں سلسلۃ الشیاطین کے الفاظ ہیں، اور مسلم شریف میں یہ بھی ہیں اور دوسرے بھی ہیں، بخاری شریف کے اندر سلسلۃ الشیاطین والے الفاظ موجود ہیں۔ یہاں پر فرمایا جب رمضان آئے، یاد رکھیں ایک بحث علماء نے یہ بھی فرمائی، رمضان اللہ کے اسماء میں سے ہے، اور اسے یہ کہا گیا کہ اس کو بغیر کسی اضافت کے، یعنی رمضان کا مہینہ کہے بغیر اس کو ذکر کرنا، بعض نے اس کی ممانعت فرمائی، لیکن محققین کی، علماء کی ایک تعداد جنہوں نے اس کو بالکل یا بالعموم وہ جائز فرمایا کہ اس سے مراد وہ رمضان کا مہینہ ہی ہوتا ہے، یعنی اس کو یوں کروں جیسے قرآن پاک میں شہر رمضان الذی انزل فی القرآن، رمضان کا مہینہ، اور قرآن میں ایک ہی مہینے کا نام ہے، یہ بھی یاد رکھنا چاہیے، 12 مہینوں کا تذکرہ قرآن میں ہے لیکن مہینے کا ایک نام ہے، اور وہ رمضان شریف کے مہینے کا نام قرآن پاک میں ذکر فرمایا گیا، اور اس کا تعارف رمضان کا وہ قرآن کے ساتھ، شہر رمضان الذی انزل فیہ القرآن، کہ رمضان وہ جس میں قرآن نازل کیا گیا، تو اس اعتبار سے یعنی اس مہینے کا تعارف کہ یہ اتنا عظمتوں والا ہے کہ اللہ نے اپنا قرآن کتاب وہ اس مہینے کے اندر اسے نازل فرمایا ہے۔ اب یہ فرمایا کہ جب ان علماء نے کہ جب آپ رمضان بولو تو مراد یہ کہ رمضان کا مہینہ کہہ کر بولو، رمضان کا مہینہ آ گیا، رمضان کے مہینے کے روزے رکھے ہیں، رمضان کے مہینے میں یہ کیا، یہ نہیں کہو رمضان میں یہ کیا، رمضان میں یہ کیا، رمضان میں یہ کیا، یعنی وہ کہتے ہیں اضافت کے بغیر، مہینے کا لفظ بولے بغیر اس کو ایسے ذکر نہ کرو۔ لیکن بہرحال کیوں، اس کی بھی میں نے کہا کہ لوجک وہ یہ بیان کرتے ہیں کہ رمضان اللہ کے ناموں میں سے تو اس کو ایسے ذکر نہیں کرنا چاہیے، لیکن عام طور پر اسے فرمایا کہ یہ بالکلیہ جو ہے وہ جائز ہے، کیونکہ اس بولنے سے مراد رمضان کا مہینہ ہی ہے، اور روایات میں اذا جا رمضان، اذا جا رمضان، اس طرح کے واضح طور پر حدیثوں کے اندر یہ کلمات موجود ہیں۔ اچھا یہاں پر فرمایا جنت کے دروازے وہ کھول دیے جاتے ہیں اور جہنم کے دروازے وہ بند کر دیے جاتے ہیں، تو اس سے مراد کیا ہے؟ ایک معنی اس کا حقیقی لیا گیا اور ایک معنی اس کا مجازی لیا گیا۔ مجازی سے مراد یہ ہوتا ہے، بعض کا شاید الفاظ آپ بھی ناظرین بھی سوچیں گے اب یہ کون سے الفاظ ہیں، دیکھیں جب کتاب کا درس سن رہے ہیں تو پھر ہمیں کچھ اس طرح کی علمی اصطلاحیں بھی وہ کچھ ہمیں سننی چاہیے، سمجھنی چاہیے، شوق بڑھے گا۔ تو ایک تعداد ہے الحمدللہ جس میں ہمارے ہزاروں کے حساب سے طلبہ ہیں، اسلامی بہنیں ہیں جامعۃ المدینہ کی اسٹوڈنٹ، تو وہ آرام سے ان چیزوں کو سمجھ جاتے ہیں، اس کے علاوہ بھی اہل علم ذوق والے ان چیزوں کو آرام سے سمجھ جاتے ہیں، کوئی ایسا بڑا ایشو نہیں ہے۔ یعنی ایک چیز حقیقتاً اس کا معنی، یعنی جو فرمایا گیا اسی طرح حقیقی طور پر، اور ایک ہے مجازی، یعنی اس کا معنی ایک تو وہ جو بظاہر سمجھ آ رہا ہے وہ نہیں، بلکہ اس کا نتیجہ کیا نکلے گا اس اعتبار سے اس کا معنی کو اخذ کیا گیا۔ تو حقیقت کے اعتبار سے مراد یہ کہ واقع ہی جنت کے دروازے کھول دیے جاتے ہیں اور جہنم کے بند کر دیے جاتے ہیں، اور شیطانوں کو قید کر دیا جاتا ہے۔ اچھا یہ بھی اس پر ہے کہ قید کیا جاتا ہے تو کہاں قید کیا جاتا ہے، یہ ایک الگ ٹاپک ہے، پورا ایک موضوع یہ بھی ہے، میں انشاءاللہ یہ بھی کچھ عرض کرتا ہوں۔ تو اس سے مراد حقیقتاً جنت کے دروازے وہ کھولنا اور جہنم کے دروازے بند کرنا، اور ایک معنی اس کا مجازی ہے، یعنی کہ لوگ بکثرت جنت میں جانے والے کام کرتے ہیں، اس سے مراد بکثرت جنت میں جانے والے کام کرتے ہیں، اور جہنم کا دروازہ بند کرنے سے مراد کہ جہنم میں جانے والے کاموں سے وہ رک جاتے ہیں، یہ مراد اس سے، یہ مجازی معنی میں آنے کے۔ اچھا شیاطین کے قید کے حوالے سے بھی ایک حقیقی معنی اور ایک مجازی معنی، ایک مراد تو یہ ہے کہ شیاطین قید ہوتے ہیں، اور اس سے مراد سرکش شیاطین ہے، یعنی بڑے بڑے شیاطین ہیں ان کو قید کیا جاتا ہے اور چھوٹے آزاد کھلے ہوتے ہیں۔ تو وہ اعتراض اگر کوئی یہ کہے کہ شیطان جب قید ہے تو پھر یہ کیوں لوگ گناہ کرتے ہیں، تو اس سے وہ چھوٹے جو شیطانوں کے چیلے ہیں وہ انہیں گناہوں کے اندر مبتلا کرتے ہیں، ایک تو یہ بات۔ دوسرا یہ کہ انسان اپنے اعتبار سے، اپنے نفس کے اعتبار سے، چونکہ 11 مہینے وہ سرکل میں شیطان کا ایک طرح کا تابع رہ کر گزارتا ہے، گناہ میں پڑا رہتا ہے، تو اب جب یہ رمضان کا مہینہ آتا ہے تو وہ اپنی اسی عادت اور طبیعت کے تحت ہی وہ نفس کے پیروکار بن کر ان گناہوں کو کر رہا ہوتا ہے، اس لیے شیطان قید میں ہونے کے باوجود بھی گناہ بعض لوگ کر رہے ہوتے ہیں۔ لیکن بہرحال ہم اوور آل دیکھتے ہیں تو شیاطین کے قید ہونے کا ہمیں فائدہ نظر آتا ہے، لوگوں پر ان کے وساوس، شیطان کے وساوس نہیں چلتے، وہ آزاد جو ہے وہ لوگ بہت نیکیوں کی طرف آتے ہیں، نیک اعمال کرتے ہیں، جو نماز نہیں پڑھ رہا ہوتا وہ بھی نماز پڑھ رہا ہوتا ہے، تلاوتیں کر رہے ہوتے ہیں، صدقہ کر رہے ہوتے ہیں، جھوٹ بولنے سے بچ رہے ہوتے ہیں، گالیاں نکالنے سے بچ رہے ہوتے ہیں، ان کئی چیزوں سے اپنے آپ کو وہ بچاتے ہیں۔ تو بہرحال یہ دونوں اعتبار سے، یعنی اگر کوئی یہ کہے تو اس سے مراد بڑے شیاطین قید میں اور چھوٹے عام چیلے جو ہیں وہ اس کے آزاد ہوتے ہیں، تو یہ بھی مراد اس سے لیا گیا۔ اور گناہ ہونا یہ اپنے نفس کی وجہ سے ہے کہ انسان اس میں جو ہے وہ گناہ کے اندر وہ پڑ جاتا ہے۔ شیطانوں کو قید کہاں کیا جاتا ہے، یہ بھی ایک ٹاپک ہے اور اس پہ یہ بھی ایک بحث ہے پوری۔ تو اس کے حوالے سے روایت میں یہ بیان کیا گیا ہے، شعب الایمان کی ایک روایت ہے کہ جس میں کہ جب یہ رمضان کا پہلا دن آتا ہے، فرمایا گیا کہ ایک رمضان سے لے کر دوسرے رمضان تک جنت کو سجایا جاتا ہے اور انتظار رہتا ہے اب رمضان کب آئے، اب رمضان کب آئے۔ یہ اس مہینے کی عظمتوں کے لیے، کئی اولیاء ایسے ہیں جن کی سیرت کے بارے میں آتا ہے کہ وہ رمضان شریف سے لے کر اگلے رمضان، یعنی ایک رمضان جب گزرتا ہے تو 6 مہینے تک وہ اس کیفیت میں رہتے ہیں کہ گزرے ہوئے رمضان میں نیکیاں ہم نے کم کی ہیں، اور اگلے 6 مہینے کہا کہ رمضان کی خوشی میں آنے کے منتظر رہ جاتے ہیں کہ ہم جلدی جلدی رمضان کے ساتھ مل جائیں۔ آپ نے دیکھا امیر اہل سنت تقریباً پورا سال ہی ان کی زبان پر یہ دعا رہتی، اللہم بلغنا رمضان بصحت وعافیہ، اس طرح کے کلمات ان کی زبان پہ رہتے ہیں۔ تو یہ بزرگوں کا انداز ہے کہ سارا سال ہی رمضان کو وہ یاد رکھتے ہیں۔ تو فرمایا جب پہلی یہ رمضان جب داخل ہوتا ہے، رمضان کا مہینہ آتا ہے، تو اس وقت اللہ رب العالمین یہ جو جنت کا وہ نگران فرشتہ ہے اس کا نام حضرت رضوان ہے، اور جہنم کے اوپر جو فرشتہ نگہبان اور داروغہ اس کا نام حضرت مالک۔ اچھا، تو اللہ رب العالمین ان سے ارشاد فرماتا ہے حضرت رضوان سے کہ جنت کو سجاؤ، اس کے دروازے کھول دو، اور یہ دوسرے جو حضرت مالک فرشتے ہیں ان کو حکم دیتا ہے جہنم کے دروازے بند کر دو، امت محمدیہ پر اب جہنم کے دروازے وہ بند کر دو۔ تو مراد مسلمانوں کے لیے وہ دروازے بند ہو جاتے ہیں، جنت کے کھول دیے جاتے ہیں۔ پھر اللہ حضرت جبریل سے فرماتا ہے، جبریل تم زمین پر اترو، زمین پر اترو اور شیاطین کو قید کرو، ہتھ کڑیاں لگاؤ ان کو قید کرو اور انہیں سمندر کی گہرائی میں پھینک دو۔ جو یہ شیطان قید ہوتے ہیں نا، یہ سمندر کی گہرائی میں ان کو ڈال دیا جاتا ہے۔ تو فرمایا ان کو قید کرو سمندر کی گہرائی میں۔ تو لہذا اس اعتبار سے، یعنی اپنے اس حقیقت کے اعتبار سے بھی اس کا یہ معنی ہے کہ یہ قید ہوتے ہیں اور سمندر کی گہرائی میں ان کو پھینک دیا جاتا ہے، اور مجازی معنی کے اعتبار سے کہ شیطان کے وسوسے، شیطان کے خیالات یا بہکاوے یہ لوگوں پر نہیں چل سکتے، لوگ نیکی کی طرف راغب ہوتے ہیں اور شیطان جتنا بھی بہکاتا رہے वो इसके उस बहकावे में नहीं आते, तो ये शैतान की कैद का मजाजी माना है। बहरहाल दोनों तरह के जो एतबार आते हैं, मैंने उस पर जो है वो इस चीज़ को अर्ज किया। अगले बाब की तरफ बढ़ते हैं। हदीसे पाक है, हजरत अब्दुल्ला बिन उमर रदी अल्लाहु अन्हुमा कहते हैं, कौला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अश्शहरु तिस्उ व इश्रून फ़ैदा रअयतुमुल हिलाल फसूमू व इज़ा रअयतुमूहु फ़अफ़्तिरू फ़इन गुम्मा अलैकुम फ़क़्दुरू लह। इरशाद फरमाया कि महीना 29 दिन का है, महीना कितना है 29 दिन का, लेकिन इसके साथ ये कि अगर तुम चांद देखो तो रोजा रखो, और जब चांद देख लो तो इफ्तार करो यानी ईद करो, और अगर मतला अब्र आलूद हो तो फिर मुद्दत पूरी करो, और इसकी मुद्दत 30 दिन है। यानी हमारी तालीम बिल्कुल इस्लाम की वाजे हैं, सोमो ले रुयतिही व अफ्तिरो ले रुयतिही, चांद को देखकर रोजे रखो और चांद को ही देखकर इफ्तार करो। और याद रखें 29 को चांद का देखना, इसको फर्ज किफाया बयान किया गया, यानी चंद लोग भी अगर देखते हैं तो दूसरों से ये साकित हो जाएगा, और अगर कोई भी ना देखे तो फिर सब गुनाहकार होते हैं। और हमारे यहाँ जैसे बाकायदा उलमा अपने तौर पर इसको देखते हैं, इस तरह आम अलग अलग भी देखना अच्छी बात है, देखना चाहिए, चांद का इंतजार करना चाहिए, नजर आए तो दुआएं मांगनी चाहिए। तो एक उसूल दे दिया नबी पाक अलैहिस्सलाम ने कि 29 तारीख को देखो, यानी जब इस्लामी 29 दिन ये पूरे हो जाएं तो अब चांद देखो, नजर आ जाए रोजा रखो, ना नजर आए तो ठीक है 30 का दिन पूरा करो। इसी तरह रमजान जब महीना खत्म करना है तो फिर भी 29 को चांद देखो, नजर आ जाए ईद करो, नहीं है तो 30 का अदद फिर पूरा करो। ये हमारे इस्लाम की एक खूबसूरत वो तालीमात है। तो असल हुक्म वो रोयत हिलाल का ही है, यानी चांद को देखने के हवाले से ही है, और इसी को देख कर ही ये किया जाएगा। कैलेंडर बनना, ये सारी चीज़ें पहले भी ये होता रहा, अब भी बनते रहते हैं, और मुख्तलिफ अंदाज से उलमा के पास बाकायदा जो बिलखसूस वो उलमा जो नमाज के नक्शे जिन्होंने तरतीब दिए और इसके हवाले से इल्म तौकीद के हवाले से महारत रखते हैं, और बल्कि खुद हमारे दावत इस्लामी में भी अल्हम्दुलिल्लाह इसका पूरा एक शोबा है इल्म तौकीद के हवाले से, और नमाजों के कैलेंडर हैं, ये सब चीज़ें हैं, तो ये इस इल्म की रोशनी में ये एक बना दिया जाता। और हम बचपनों से जब छोटे छोटे थे तो भी जंतरियां देखते थे, उसमें इस्लामी तारीख भी लिखी होती थी, वो भी लिखी होती थी, लेकिन इसके बावजूद जो हुक्म असल है वो है देखने का। तो देख कर वो ईद करें, देख कर ही रमजान शुरू करें, देख कर ही रमजान को खत्म करना है। तो ये इनके हवाले से। अगला बाब एक और है, और उसमें इंशाल्लाह ये हदीस पाक सुनकर उसके बाद आपकी कॉल्स की तरफ भी बढ़ेंगे, आप बहुत इंतज़ार कर रहे होते हैं, और बेसिक ये हमारा दरस हदीस शरीफ है, तो इसलिए कुछ वक्त आपको लगेगा और सुनना चाहिए मोहब्बत के साथ नबी पाक अली सलातो सलाम के इन फरामीन को। हजरत अदी बिन हातिम ये कहते हैं कि जब ये हुक्म नाजिल हुआ कुरान पाक के अंदर, ये इरशाद फरमाया गया कि तुम खाओ जब तक जो है वो सफ़ेद का डोरा वो काले डोरे से वाजे ना हो जाए, तो उस वक्त तक तुम जो है वो खाने पीने का ये सिलसिला शुरू कर सकते हैं। या मैं इसका थोड़ा सा पस मंज़र बयान कर दूँ, पहले ज़माने में यानी जब रोज़ा फ़र्ज़ हुआ था उसके बाद शुरू शुरू में रात के वक्त इफ्तार से लेकर इशा इसके दरमियान तक खाना पीना और अमले जौजियत ये जायज़ था, इशा के बाद ये जायज़ नहीं था। अच्छा, इसी तरह अगर कोई इफ्तार के बाद सो जाता तो उसके लिए भी वो जायज़ ना होता कि अब वो रात में उठकर कुछ खाए, अब वो रात में उठकर खाए ये जायज़ नहीं होता। एक साबित है, बड़ी मेहनत मुशक्क़त से सारा दिन खेत में काम करते रहे, घर पे आए, इफ्तार या तो जैसे नॉर्मल, लेकिन खाना नहीं बना हुआ था। उनकी अहलिया बीवी खाना बना रही थी, वो सारा दिन के थके हुए थे, सो गए। अब जब वो सोए ना, तो उस वक्त मामला ये हुआ कि खाना लेके आए तो अब उन्होंने इनकार कर दिया, अभी सोने के बाद तो इसकी इजाजत नहीं है खाना खाने की। अगले दिन उन्होंने ऐसे ही रोजा रख लिया, फिर मशक्कत वाले काम, यहां तक के रोजे की हालत में वो बेहोश हो गए। जब ये बेहोश हुए ना, तो इनकी इस ये तज़किरा, ये बात नबी पाक सल्लल्लाहु अलैहि वसल्लम तक पहुंची और आप सल्लल्लाहु अलैहि वसल्लम पर फिर अल्लाह रब्बुल आलमीन ने ये आयतों को नाजिल फरमाया, और जिसमें ये खाने के हवाले से कुलू वशरबो हत्ता यतबयन लकुम अलखैतुल अबयदु मिनल खैतिल अस्वद मिनल फज्र, ये वाज़े तौर पर हुक्म आया कि अब खाओ पियो तुम। तो ये जो थे ना अदी रज़ी अल्लाह अन्हु, इनके बारे में आया कि जब ये नाजिल हुआ ना, तो इन्होंने एक काला धागा ले लिया और एक सफ़ेद धागा ले लिया। तो ये कहते हैं या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं क्या करता हूँ कि अपने तकिए के नीचे सियाह और सफ़ेद ये दोनों रंग के दो रस्सियाँ, दो धागे ये रखनी है, और इनकी वजह से रात और दिन में पता चल जाता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि वाह भाई, इन्ना विसादक लअरीज, कि तुम्हारा तकिया बहुत बड़ा है, इसका मतलब कि तुम्हें तुम पूरा दिन और पूरी रात उसके नीचे आ जाती है। तो फिर आप अलैहिस्सलाम ने इरशाद फरमाया, इससे मुराद ये काला धागा और ये नहीं है, बल्कि रात से तुलुए फजर हो जाना, ये दिन का चमक जाना, तुलुए फजर होना, ये इससे मुराद होता है। तो ये आपने इसकी तालीम इरशाद फरमाई। मनशन के नाजरीन, अभी बड़ी हमें सहूलत इस एतबार से कि कुलू वशरबो, खाओ पियो कब तक, अब फजर तक, यानी तुलुए फजर का जो मामला होता है सहरी के टाइम जब वक्त ख़त्म होता है, तो अब पूरी रात खाने पीने की इजाज़त मिली, लेकिन पहले ऐसी इजाज़त वो नहीं थी। लेकिन इसका मतलब ये नहीं है कि पूरी रात खाते रहें खाते रहें, इतना खाएं कि कल सारा दिन भूखा रहना है, इसलिए ज़्यादा खाते हैं। अच्छा, कुछ इफ्तारी में फिर इफ्तार इस अंदाज से करते हैं कि भाई सारा दिन तो भूखे रहे हैं, अभी तो खाना है, इफ्तार हुआ, फिर इफ्तार के बाद मगरिब की नमाज है, फिर कुछ डिश लगी, अच्छा भाई फिर तरावी पढ़ने गया, उसके बाद खाना तो खाया ही नहीं था, अब खाना खा रहे हैं, अच्छा फिर 12 बजे, अरे रात को थोड़ा सा कुछ और खा लो, फिर सहरी भी करनी है, कल भूखा भी रहना है। तो ये पूरा इतना कुछ अगर खा लेंगे तो ये जो उसकी असल रूहानियत है रोज़ों की, वो फिर इस तरह नहीं मिलती। तो इसके लिए ये है, अपनी तबीयतों का भी ख्याल रखें, सोमो तसेह हो, हदीस में इरशाद फरमाया रोज़े रखो सेहत पा जाओगे। तो उसके लिए कि उसके अंदाज से जितना खाने के हवाले से भी एक वो रखें, आम तौर पे हम 2 टाइम भी खाना खाते हैं, कभी 3 टाइम खाना खाते हैं, लेकिन रोज़ों के हवाले से ये होता है कि इफ्तार के बाद सुबह तक 5-6 दफ़ा खा लेते हैं मुख्तलिफ अंदाजे, तो बाद जागने के भी होते हैं, पूरी पूरी रात जागना है, तो वो इस चीज़ में ज़्यादा उनका ज़्यादा एहतमाम इसके होते हैं। तो बहरहाल इन चीज़ों का भी ख्याल रखना है, और रमज़ान शरीफ की बरकतें पाने के लिए एक अज़्म के साथ रमज़ान के अंदर दाखिल होना है कि अल्लाह रब्बुल आलमीन ने हमें ये मौका दिया, रमज़ान का देखना हमें नसीब किया, अब हम इसका हक अदा करें, आदाब इसके बजा लाएं, तरावी पढ़ें, इसके अंदर कुरान पढ़ें, और वो आमाल हमें बकसरत से इसके अंदर, हम असलाफ की ज़िंदगी पढ़ें तो कोई 60 कुरान ख़त्म कर रहा है, कोई 62 कुरान एक एक रमज़ान में, जी जी एक दिन में एक रात में, लेकिन हमारी एक कहें कि ये जो आम लड़के जवान या घर की आम भी जो है वो ख़वातीन भी अब इस चीज़ों में कि सारे सोशल मीडिया पर अपने वक्त को इस तरह गुजारते हैं कि कुरान से भी दूर और इन चीज़ों से भी दूर। देखिए कुरान पाक आप चाहे टैबलेट में डाला हुआ है, मोबाइल में डाला हुआ है, ये अपनी जगह है, ठीक है आप तिलावत कर सकते हैं, लेकिन आप इसके हवाले से ये ज़रूर किया करें, एहतमाम एक किया करें आप इसके हवाले से कि कुरान जब पढ़ें ना, कुरान पाक बाकायदा कुरान जो है उसको खोल कर बावजू पढ़ेंगे, हाथ लगाएंगे, देखेंगे, ये छूना भी सवाब, देखना भी सवाब, पकड़ना भी सवाब, तो ये इसके अंदाज इख्तियार करना चाहिए। आपकी कॉल्स की तरफ बढ़ते हैं, और एक साथ ही आप जो कॉल्स हों वो एक साथ ही आप जो है वो उनको दे दें ताकि इंशाल्लाह उनके जवाब आ सके। जी
सर, सुबह मेरा सवाल है कि अगर एक लड़का जिसकी उम्र कम हो, दाढ़ी ना आई हो, क्या वो तरावी पढ़ा सकता है? जज़ाकअल्लाह खैरा।
मेरा मुफ्ती साहब से सवाल है कि अगर कुरान पाक 5 या 7 दिन के अंदर खत्म हो जाए तो फिर भी तरावी पढ़नी पड़ेगी या नहीं?
कुरान पाक के हवाले से कि जिसकी दाढ़ी ना आई हो क्या वो छोटा बच्चा इमामत तरावी की कर सकता है? याद रखें कि नाबालिग बच्चा वो बालिग अफराद का इमाम नहीं बन सकता। नाबालिग समझदार बच्चे आपस में मिलके नमाज पढ़ रहे हैं, एक बच्चा इमाम बन गया, ठीक है, लेकिन अगर उसके पीछे बालिग अफराद ने नमाज पढ़नी है तो वो नाबालिग बच्चा इमाम नहीं बन सकता। ये एक बात। आपने कहा दाढ़ी अभी आई नहीं है, तो दाढ़ी इमामत की शरायत में से उस तरह नहीं है कि दाढ़ी अगर किसी की उगी नहीं है, बाल आई नहीं है और वो दीगर उसकी शरायत पूरी है, वो बालिग हो चुका है, ठीक है, और बलूगत की जो उम्र बयान की गई है, अगर 15 साल से पहले पहले बुलूगत के आसार जाहिर हुए तो ठीक है, उनको बालिग माना जाएगा, और अगर अलामात बुलूगत जाहिर नहीं तो फिर जब 15 साल उसकी उम्र हो जाती तो वो बालिग। अब 15 साल उम्र हो गई वो बालिग शुमार होगा। इससे अगर छोटा बच्चा है तो बहरहाल अगर अलामात उसमें नहीं है तो वो उसको अब तरावी के लिए इमामत वो नहीं कराएगा, जबकि उसके पीछे बड़े अफराद ने नमाज तरावी अदा करनी हो। छोटे बच्चों के लिए वो अगर अलग से करते हैं तो ये एक ठीक है। अच्छा, अगर बालिग हो चुका है, दाढ़ी नहीं आई, कोई हर्ज नहीं है, इमामत की शरायत पूरी है, आप बिल्कुल ज़रूर, ऐसे कई हुफाज होते हैं जिनकी उम्र 15 साल 16 साल, बस अगर दाढ़ी नहीं आती, बाज़ को तो 19-19 साल तक दाढ़ी नहीं आती, तो कोई हर्ज नहीं, 15 साल उम्र हो चुकी है, अब आप उसे इमामत दे सकते हैं, वो तरावी की नमाज वगैरह पढ़ा सकते हैं। हाँ, इस एतबार से कि जिसकी दाढ़ी आई हो और वो कटवाता, उसे दाढ़ी है उसकी और वो उसे कटवाता है, खशखशी रखता है या एक मुट्ठी से काम करता है, तो ऐसे इमाम के पीछे वो तरावी हो या आम नमाज हो वो पढ़ना जायज नहीं है। पढ़ लिए तो दोबारा पढ़ना वो वाजिब होता है, क्योंकि वो नमाज मकरूह तहरीमी है। एक मुट्ठी दाढ़ी रखना वाजिब है। दाढ़ी कटवाने वाला यानी एक मुट्ठी से घटाने वाला या खशखशी रखने वाला या शेव करने वाला, इस एतबार से वो फासिक कहलाते हैं और फासिक के मौलिन के पीछे नमाज मकरूह तहरीमी है। तो उम्मीद है ये मसला आप पूरे एतबार से समझ गए होंगे कि दाढ़ी ना आना और है, दाढ़ी आए और उसे कटवाना ये एक और मामला है। दूसरा जो सवाल किया कि अगर 5 रोज़ा 6 रोज़ा तरावी हम खत्म कुरान सुन लेते हैं, देखें तरावी पढ़ना सुन्नत मुअक्कदा है, तरावी सुन्नत मुअक्कदा मर्दों के लिए भी और औरतों के लिए, सबके लिए सुन्नत मुअक्कदा है। अब इसकी जमात और खत्म कुरान वगैरह ये सुन्नत मुअक्कदा अलल किफाया, यानी अगर ये चंद ने भी कर लिया पूरा हो गया, ये अलग सुन्नत है खत्म कुरान होना। तरावी का ताल्लुक इस एतबार से खत्म कुरान से नहीं है कि खत्म कुरान हो गया तरावी खत्म, नहीं, इसका रमजान की रातों से, जब जब रमजान की रातें आएंगी तरावी वो सुन्नत मुअक्कदा है, इनको पढ़ना है और ये जरूर एहतमाम करना है। घर की खवातीन को भी इस हवाले से एहतमाम करना है और इसमें किसी तरह की गफलत सुस्ती के मामलात नहीं होने चाहिए। बसा औकात खवातीन तरह तरह के सारे घर के कामकाज होते हैं और बल्कि उनके ज़ाहिर बदन एक बढ़ जाता है, सुबह जल्द उठना है और साथ फिर इफ्तारी के अहतमाम करने हैं, घर के अंदर छोटे बच्चे होते हैं तो उनको दिन भर भी देखना होता है, उनके लिए भी खाने बनाते हैं, बिल्कुल नो डाउट, यानी खवातीन और घर की औरतों पर रमज़ान में बहुत सी मसरूफियात उन पर ज्यादा आ जाती हैं, काम का बर्डन होता है, लेकिन इसका यह मतलब नहीं कि हम दीगर सारे काम करें और नमाज के लिए इसको उजर बना लें, नमाज पढ़ रहे हैं तरावी नहीं पढ़ रहे, पढ़ रहे हैं तो कई इस तरह के सवाल आते हैं, बैठ के पढ़ लें, यूं कर लें, वो कर लें, तो देखिए इन चीज़ों को आप एहतमाम से पढ़िए, ये साल में एक ही दफ़ा रमज़ान के अंदर ये नसीब होती हैं। तो तरावी सुन्नत मौकदा है, वो मर्दों पर भी है और वो औरतों पर भी है, ٹھیک ہے, فرق یہ ہے کہ مرد مسجد میں جاتے ہیں وہ جماعت سے پڑھتے ہیں, لیکن اگر مردوں نے بھی کہیں تنہا پڑھی یا گھر پہ پڑھی بغیر جماعت کے تراویح پڑھی کوئی عرض نہیں ہے, وہ پڑھ سکتے ہیں. ہاں فضیلت افضل یہی ہے کہ آدمی جماعت سے پڑھے پھر مسجد میں مل جائے تو اور اچھی بات ہے, زیادہ ثواب اس سے ملتا ہے. تو میں عرض کر رہا ہوں چار روزہ پانچ روزہ یا دس روزہ ختم قرآن کرنے کے بعد بھی تراویح سنت موقع رہے گی, اس کی ترک کی اجازت نہیں ہے, یہ چلتا رہے گا سلسلہ جب تک رمضان کی راتیں ہوں, جب تک رمضان کی راتیں تراوی کا سلسلہ وہ چلتا رہے گا. تو اس لیے تراوی کا ضرور اہتمام بھی کریں اور اس کو ضرور ادا کریں. میں یہاں یہ بھی بات عرض کروں تراوی کا وقت بڑا وسیع ہے, یعنی بعض اوقات کچھ آ کے پوچھتے ہیں کہ بھئی ہم جاب کرتے ہیں رات کے وقت نائٹ ہماری ڈیوٹی ہے, رات کو 3 بجے فارغ ہو رہے ہیں, رات کو اتنے بجے فارغ ہو رہے ہیں. تو دیکھیے تراوی کا وقت جو ہے وہ آپ صبح جو سحری کا وقت ہے نا اور سحری ختم ہونے کا وقت جو ہوتا ہے وہاں تک آپ اس کو, یہ تراوی کا وقت. اگر آپ رات میں اس کو پڑھتے ہیں یا خواتین اگر سن رہی ہیں وہ رات میں اگر نہیں پڑھ پاتی صبح سحری میں اٹھتے ہیں اور اس ٹائم تراوی کی رکعتیں پڑھ لیتے ہیں تو یہ بھی آپشن موجود ہے, وہ اس انداز سے بھی نماز کو ترک نہ کریں, تراوی کو بھی ترک نہ کریں, اہتمام سے اس کو وہ ضرور پڑھیں جس ٹائم آپ کو سہولت مل جائے, سورہ اخلاص سے ہی پڑھ لیجئے, لیکن تراوی کی ان رکعتوں کو وہ ترک نہیں کرنا چاہیے. تو یہ رمضان شریف کی ان عبادات کا اہتمام کریں. سحری افطاری ان معاملات کے اندر بھی غفلت نہیں برتنی چاہیے. اپنے گھر میں نقشہ جات اور دعوت اسلامی کی طرف سے جو ایک نقشہ ہے اس میں کچھ احتیاطی منٹوں کا بھی خیال کیا جاتا ہے وہ رکھیے, اور اس انداز سے کہ کوئی غلطی واقع نہ ہو. اور بعض اپنے گھروں کی گھڑیاں صحیح نہیں ہوتی, ٹائم کے حوالے سے وہ ہو جاتا ہے معاملہ, تو ان چیزوں کو خیال کریں کہ یعنی کہیں ایسا نہ ہو سارا دن کی بھوک پیاس یہ تو برداشت کریں لیکن افطاری کے اندر ایسی غفلت کر لیں کہ وقت سے پہلے افطار کر لیا, یا سحری میں ایسی غفلت کی کہ بس آپ کھاتے رہے ابھی وہ اذان تو وہ اذان ادھر کی نہیں آئی تو ادھر کی نہیں آئی. ارے بھائی اذان کا تعلق اس سحری ختم ہونے سے نہیں ہے, اذان تو فجر کی نماز کے لیے ہوتی ہے, وہ مؤذن اپنے سہولت سے یا وہ مسجد کا وقت جو نماز کا ہوگا اس کے سہولت کے مطابق اذان دی جاتی ہے. تو اس لیے ان چیزوں میں جو عمومی ہمارے ہاں غلطیاں ہوتی اس کا خیال بھی ہمیں رکھنا چاہیے. اللہ کریم ہم سب کو اسلام کی خوبصورت ان تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم.
علم کا مجھ کو شوق عطا کر خدا, علم نافع ملے اجبا علماء, علم کا مجھ کو شوق عطا کر خدا.